विपद बारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। स्थानीय सरकारले मनसुनजन्य विपदको तयारी कसरी गरिरहेका छन्?
हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समिति। ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई, कर्मचारी साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ। त्यसको अलावा हामीसँग रेड क्रस सोसाइटी छ, रेड क्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने।
काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
विपद बारे चासो राखौं, चनाखो बनाऊ।
मनसुन सुरु भएसँगै काभ्रे पलाञ्चोकको रोसी गाउँपालिकावासीमा बाढी र पहिरोको चिन्ता थपिने गर्दछ। महाभारत श्रृङ्खलाको काखमा अवस्थित रोसी गाउँपालिका भूगोलका हिसाबले जति सुन्दर र मनमोहक छ, वर्षायाममा यो क्षेत्र प्राकृतिक विपत्तिको त्यति नै ठूलो चपेटामा पर्ने गरेको छ। कमजोर भूधरातल, अनियन्त्रित खानी उत्खनन र वर्षेनी बदलिदो मौसमका कारण सिङ्गो गाउँपालिका नै वातावरणीय सङ्कटको जोखिममा छ। विगतका वर्षहरू, विशेष गरी 2081 सालको असोजमा आएको विनाशकारी बाढी पहिरो ले रोसी गाउँपालिकामा अपूरणीय जनधनको क्षति पुर्यायो। त्यस विपत्तिले यस क्षेत्रको लाइफलाइन मानिने बीपी राजमार्गलाई मात्र छेद विच्छेद बनाएन। पुस्तौंदेखि बस्दै आएका बस्तीहरू, विद्यालय, स्वास्थ्य चौकी र सयौं बिघा उर्वर खेतीयोग्य जमिनलाई क्षणभरमै बगरमा परिणत गरिदियो। आज पनि दर्जनौं बस्तीहरू पहिरो, जमिन भाँसिने र तीव्र नदी कटानको उच्च जोखिममा छन्। बर्खा लाग्नसाथ कतिपय गाउँका नागरिकहरू रातभर जागराम बस्नुपर्ने र सुरक्षित ओतको खोजीमा भौतारिनुपर्ने बाध्यता अझै हटेको छैन। यस्तो संकटपूर्ण र भौगोलिक रूपमा अत्यन्तै संवेदनशील पालिकामा विपद पूर्व तयारीको वास्तविक अवस्था कस्तो छ? बाढी पहिरोबाट प्रभावित र विस्थापित भएका परिवारहरूको स्थायी स्थानान्तरण र भत्किएका भौतिक पूर्वाधारहरूको पुननिर्माणका लागि स्थानीय सरकारले के कस्ता अल्पकालीन र दीर्घकालीन योजनाहरू अघि सारेको छ? रोसी गाउँपालिकाले नागरिकको जीवधनको रक्षाका लागि कस्तो पूर्व तयारी गरिरहेको छ? यिनै समसामयिक विषयहरूमा केन्द्रित रहेर आज हामीले रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग कुराकानी गरेका छौँ। अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद गणेशजी।
खास गरिकन पछिल्लो समय रोसी गाउँपालिका विपदको उच्च जोखिममा रहनुको कारण के हो?
अब यसमा तपाईँहरूलाई थाहा नै छ, सबैलाई थाहा नै छ, 2081 सालको जुन ठुलो बाढी पहिरो आएको थियो असोजको 10 2011-12 को अविरल वर्षा पछि आएको बाढीले काभ्रे जिल्लामा सबैभन्दा बढी प्रभावित गाउँपालिका रोशी गाउँपालिका थियो र त्यो बेला विशेष गरेर रोशी गाउँपालिका हुँदै काठमाडौँ राजधानीलाई पूर्वमा जोड्ने बिपी राजमार्ग रोशी गाउँपालिकाभित्र पर्ने जुन 20 किलोमिटर जति भाग छ त्यसको लगभग तपाईँको 80% जति कोल्याप्स भएको थियो। मुख्य कुरा चाहिँ के हो भन्दाखेरि त्यो बाटोबाट आवत जावत गर्ने त्यहाँ त दिनकै हजारौं सवारी साधनहरू हिँड्नु पर्थ्यो। त्यो बाढी पछाडि अहिलेसम्म पनि सुरक्षित ढङ्गले म सुरक्षित छु यो बाटो हिँड्दै गर्दा भन्ने हिसाबले अहिले पनि आवत जावत गर्न कठिन छ। हुन त अब संघीय सरकारको सहयोगमा त्यो बाटोको यो सडकको पुननिर्माणको कार्य त प्रारम्भ भएको छ। तपाईँको हिन्दुलीको नेपाल थोकदेखि यो काभ्रे पलाञ्चोकको भकुन्डी बेसीदेखि जुन खण्डमा अहिले पुननिर्माण भइरहेको छ त्यसलाई 5 खण्ड बनाएर पुननिर्माणको कार्य भइरहेको छ। तथापि अहिले त्यो पुननिर्माणको कार्यले पनि त्यति गति लिन नै सकिरहेको अवस्था छैन भने तपाईँको अहिले रातिको समयमा त्यहाँबाट आवत जावत पनि लगभग अहिले प्रशासनले अब काभ्रे र सिन्धुलीको प्रशासनहरूले संयुक्त रूपमा बैठक बसेर राति बढी जोखिम हुने भएकोले यो बर्सातको समयमा चाहिँ रातिको समयमा यहाँ आवत जावत पनि अहिले रोक लगाएको अवस्था छ। किन भन्दाखेरि त्यही गरी पानी परिहाल्दा त्यो बीच बाटोमा फस्यो भने राति चाहिँ अलिकति उद्धार गर्नु पनि कठिनाइ हुने भएकोले राति त्यो बाटोलाई बन्दै गरेर सकेसम्म दिउँसो पनि मौसम हेरेर त्यो बाटोलाई चाहिँ अहिले सञ्चालन ल्याएको छ। तथापि दिउँसै हिँड्दा पनि के गरेर तपाईँको अनेपा पनौती बेथानचोकतिर बर्सात हुँदै गर्दाखेरि चाहिँ तपाईँको त्यहाँबाट जाने पानीले नै त्यो रोशी खोलाको बहाव जब बढ्छ त्यसपछि त्यहाँको बाटोमा हिँड्नलाई त्यति सुरक्षित हुँदैन। किन भन्दाखेरि अहिले जुन ट्र्याकमा बिपी राजमार्गको पुननिर्माण भइरहेको छ त्यो ट्र्याक भन्दा छुट्टै ट्र्याक तपाईँको खोलाको छेउछेउमा हामीले बाटोलाई आवत जावत गर्ने गरेका थियौँ र अहिले केही ठाउँमा बाहेक पुरानै ट्र्याकबाट गुडाउन त प्रयास भएको छ। तथापि ठुलो पानी पर्दा अझै पनि त्यो बाटोहरू समस्या छ र तपाईँको यो बाटोको कुरा एक ठाउँमा छ भने अर्को चाहिँ तपाईँको यसरी पानी पर्दाखेरि यो गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको जोखिम छ। किनभने तपाईँको रोशी गाउँपालिकाको भूगोल तपाईँको स्लोप छ त्यसले गर्दाखेरि 81 बाढी पहिरोले धेरै ठाउँमा तपाईँको जोखिमहरू निम्त्याएको छ पहिरोहरू निम्त्याएको छ। गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यही खालको छ। हामीले त्यसलाई स्थानीय सरकारको आफ्नो स्रोत साधनबाट त्यसलाई मर्मत सम्हार गरेर अहिलेसम्म चलाइरहेको अवस्था छ भने पानी परिहाल्दाखेरि तपाईँको गाउँ गाउँमा जाने शाखा बाटोहरू पनि त्यतिकै जोखिम छ। त्यसैले अहिले चाहिँ तपाईँको यो बिपी राजमार्गको पुननिर्माण नसकेसम्म र जुन गाउँ गाउँ जाने शाखा बाटोहरूको पनि पुननिर्माणहरू राम्रोसँग नगरीसम्मको लागि अहिले पनि तपाईँको रोशी गाउँपालिका विपदको दृष्टिकोणले जोखिम नै छ र केही गरेर तपाईँको हाम्रो यो मौसम विभागले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन खालको प्रक्षेपण गरेर यो बेला चाहिँ नेपालमा ठुलो भारी वर्षा हुन्छ भनिसकेपछि हामीलाई त्यो एरियामा बसोबास गर्ने बासिन्दा र हामीलाई अझै पनि हामी यो कसरी चाहिँ यो विपदलाई चाहिँ सामना गर्ने खालको त्यो खालको चिन्ता चाहिँ हामीलाई भइरहन्छ।
यहाँले अघि कुराकानीको क्रममा बिपी राजमार्गको जोखिमको कुरा उठाउनुभयो। खास गरी बिपी राजमार्गका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामा पनि बग्छन्, पानी परिरहँदा कहिलेकाहीँ अवरुद्ध हुँदा त्यो तत्काल अवरुद्ध सडकलाई सुचारु गर्नको लागि पालिकाको तर्फबाट यहाँहरूले के कसरी काम गरिरहनु भएको छ?
हामीले चाहिँ गाउँपालिकाले हामीसँग भएको स्रोत साधनको पनि परिचालन गर्ने एउटा पाटो भयो भने अर्को पाटो हामीले गर्ने भनेको समन्वयकारी भूमिका निर्वाह गर्छौँ हामी। जस्तै अस्ति भर्खरै पनि अब हामीले यो मनसुन सुरु भइसकेपछि हामीले जेठको यो दोस्रो सातातिर हामीले सबै सरकारवालाको त्यहाँ संयुक्त बैठक रोशी गाउँपालिकामा हामी सञ्चालन गर्यौँ। त्यो भनेको चाहिँ तपाईँको त्यहाँ बिपी राजमार्ग पुननिर्माणमा संलग्न सम्पूर्ण कन्ट्राक्टरहरू त्यस्तै गरेर सडक विभाग त्यस्तै गरेर सुरक्षा निकाय अनि तपाईँको छिमेकी स्थानीय सरकारहरू हामी सबै चाहिँ संयुक्त बैठक पनि हामीले गरेर त्यसको लागि विपद परिहाल्दाखेरि अथवा तपाईँको ठुलो बर्सात भयो बिपी राजमार्ग एक दुई दिनै चल्न स्थिति भएन त्यसको विकल्प के गर्ने भन्ने सन्दर्भमा हामीले पटक पटक सरकारवालाहरूसँग छलफल गर्ने समन्वय गर्ने अनि कोसँग कति चाहिँ स्रोत साधन छ भोलि कन्ट्राक्टरमा पनि त कुनै कन्ट्राक्टरको उद्धारको सामग्रीहरू तत्काल पुननिर्माण गर्ने सामग्रीहरू इक्विपमेन्टहरू के छ त्यसको चाहिँ हामीले सूचीकरण गरेर कुन खण्डमा कसले तत्काल उद्धार गर्ने कसले कुन खण्डमा काम गरिहाल्ने कहाँनिर गाडी फस्यो भने कुन कन्ट्राक्टरले चाहिँ अलिकति इनिसिएसन लिएर काम गर्ने त्यसको अगुवाई कसले गर्ने भन्ने खालको चाहिँ हामीले स्थानीय स्तरमा हामीले समन्वय गरेर त्यो समन्वयकारी बैठकहरू सञ्चालन गरेर पूर्व तयारी अवस्थामा रहनको लागि चाहिँ हामी स्थानीय सरकारले गाउँपालिकाले त्यो खालको क्रियाकलापहरू चाहिँ हामी गर्छौँ भने
स्थानीय तहहरूमा गरिने अव्यवस्थित विकास निर्माणले गर्दा पनि त जोखिम निम्त्याएको होला नि।
यस्तो छ, यसको दुईटा पाटो के छ भने एउटा पाटो चाहिँ हामीले स्थानीय सरकार आइसकेपछि अथवा त्योभन्दा अगाडि जुन बेला गाउँ विकास समितिहरू थियो त्यो बेलादेखि नै हामीले वातावरणीय यो प्रभाव अध्ययन नगरिकन हामीले गाउँ गाउँमा धुले बाटोहरू खन्यौँ। हामीले टोल टोल जाने बस्ती बस्ती जाने त्यो खालको कति बाटोहरू निर्माण गर्यौँ र त्यो कति बाटोहरू निर्माण गरिसकेपछि त्यहाँको माटो के हुँदो रहेछ भन्दाखेरि पहिला पानी पर्दा जमिनमा मजाले सोसिन्थ्यो, त्यति भलबाडी बग्दैन थियो। त्यसरी हामीले टोल टोलमा बाटोहरू त्यसरी खन्न थालेपछि पानी पर्यो कि तपाईँको जमिनमा सोस्ने भन्दा बढी पानी चाहिँ त्यो बाहिर बग्ने र त्यसले ठुलो एकैचोटि चाहिँ भलबाडीको रूप लिँदो रहेछ। एउटा कारण त त्यो छ, हामीले पत्ता लगायौँ। अनि अर्को कुरा, अलिकति तपाईँको बाटो हाम्रो हाइवे पनि खोला छेउछेउ नै थियो भनेपछि अलिकति मान्छेले केही सानातिना व्यापारहरू सञ्चालन गर्न पनि खोला छेउछाउमा केही बस्तीहरू चाहिँ अव्यवस्थित रूपमा बसाल्न थाले थियो। त्यो चाहिँ अस्थायी रूपमा व्यवसाय जस्तै सानो चिया पसल, सानो किराना पसलहरू जहाँ बाटो छ त्यहाँ चल्ने त हो, जहाँ सडक छ त्यहाँ चल्ने हो। त्यसरी चाहिँ अलिकति अव्यवस्थित त्यस्तो बसाइहरूले गर्दा पनि खोलाको बहाव बढ्दाखेरि जोखिम त्यहाँ बस्ने बसोबास गर्ने मान्छेहरूलाई हुने एउटा हुँदो रहेछ। त्यही कारणले अहिले चाहिँ तपाईँको गाउँपालिकाभित्र त्यसरी खोला छेउछाउमा अव्यवस्थित ढङ्गले बसेको बसोबासहरूले चाहिँ हामीले व्यवस्थित गरिसकेका छौँ। मापदण्ड मितेर खोला छेउमा बाटो छेउमा राखेको सानो पसलहरू अहिले हामीले पूर्ण रूपमा हटाइसक्यौँ। कतिपय त यो 81 बाढीले ठ्याक्कै खोला छेउछाउकै त कतिपय त बगाइसक्यो भने अझै जोखिम हुन सक्ने ठाउँमा पनि हामीले त्यसलाई व्यवस्थित ढङ्गले अलिक सुरक्षित ठाउँमा चाहिँ त्यसको स्थानान्तरण बसाई सराई गरिसकेका स्थिति छ। र अर्को कुरा, हामीलाई पटक पटक आरोप लाग्ने कुरा अव्यवस्थित यो खानी क्रसरहरूको कुरा भन्ने थियो। के कारण चाहिँ यो खानी क्रसरहरू केही कारणले पनि केही जोखिम चाहिँ निम्तिएको अवस्था चाहिँ छ। जस्तै अब रोसीमा जोखिम बढ्नको लागि, रोसीमा चाहिँ ठुलो बाढी खोलाको बहाव बढ्नको लागि त्यो डेब्रिजहरू बगाएर लानलाई रोसीमै खानी क्रसर हुनुपर्छ भन्ने होइन। त्योभन्दा माथि तपाईँको जस्तै रोसी भन्दा तपाईँको शिरपट्टि जाने हो भने, गाउँपालिकाको माथि शिरपट्टि जाने हो भने त्यहाँ तपाईँको बेथान्चो गाउँपालिका छ, भनौती नगरपालिका छ, नमुदे नगरपालिका छ, त्यो पालिकातिर पनि त्यस्तो खालको खानी क्रसरहरू सञ्चालन भएको रहेछ भने त्यहाँको चाहिँ तपाईँको हल बाढीहरू चाहिँ तपाईँको अनावश्यक डेब्रिजहरू बगाएर चाहिँ तलतिर जाँदाखेरि तल्लो भेगलाई चाहिँ त्यसले ठुलो असर र जोखिम निम्त्याउँदो रहेछ।
रोसी गाउँपालिकाभित्र जे जति विपदको जोखिममा रहेका ठाउँहरू गाउँहरू छन्, ती ठाउँहरूलाई अथवा गाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कसरी तयारी गरिरहनु भएको छ?
अहिले त हामीले एउटा जनचेतनाको पाटोबाट हामीले जहाँ बस्ती जोखिम छ, जहाँ पहिरो लाग्ने खालको छ, जहाँ खोलाको छेउ छ, त्यस्तो ठाउँमा नबस्नलाई हामीले लगभग त्यसको व्यवस्थापन गर्ने कामहरू हामीले गरिसकेका छौँ भने अबको हब चाहिँ तपाईँको खानी क्रसरहरूको दर्ता चाहिँ अब नगर्ने र अहिले चलिरहेको पनि मापदण्डभित्र छ छैन र त्यसले वातावरण रूपमा कति क्षति पुर्याएको छ, त्यसले कति असर पुर्याएको छ, त्यसलाई पनि हामीले मूल्याङ्कन गरेर अध्ययन गरेर त्यसले वातावरण रूपमा र त्यहाँको विपदलाई चाहिँ बढी त्यसले थप जोखिमतिर, त्यहाँको बस्तीलाई, त्यहाँको गाउँलाई थप जोखिमतिर लैजाने खालको छ भने त्यसलाई पनि हामीले अध्ययन गरेर बन्द गर्ने, त्यसको लागि चाहिँ जिल्ला समन्वय समितिसँग अनि सुरक्षा निकायसँग समन्वय गर्ने कामहरू पनि हामीले गरिरहेका छौँ भने अब हामी लगभग यो जोखिमलाई न्यूनीकरण गर्नलाई अब हामी थप पुननिर्माणतिर हामी लाग्दैछौँ। पुननिर्माणको क्रममा बिपी राजमार्गको पुनर्निर्माण त संघीय सरकारले गरिहाल्या छ र विपत्ति बगाएको हाम्रो पालिकाभित्र पर्ने पक्की पुलहरू थियो, त्यो पुलको पुननिर्माण गर्दा पनि अब प्राविधिक रूपमा भोलि त्यो जोखिममा नहोस् भनेर जोखिम नहुने ठाउँमा त्यो पुलहरू निर्माण गर्ने 6 झोलुङ्गे पुलहरू बगाएको थियो, त्यो पुललाई पनि पुननिर्माण गर्दाखेरि चाहिँ अब हामीले प्राविधिक रूपमा अब 81 भन्दा पनि केही ठुलो बाढी आउँदा पनि असर नपर्ने गरेर क्षति नहुने खालले चाहिँ त्यसको पुननिर्माण गर्ने काममा चाहिँ हामीले त्यो प्राविधिक सल्लाहहरू दिने अथवा त्यहाँ निर्माण सम्बन्धित निर्माण गर्ने पक्षहरूसँग समन्वय गर्ने कामहरू हामीले गरिरहेछौँ भने अब यो निजी आवासहरूको पुननिर्माणको क्रममा पनि अब हामीले सुरक्षित ठाउँमा घर बनाउनेलाई मात्रै नेपाल सरकारले उपलब्ध गराउने, तपाईँको संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले साझेदारीमा उपलब्ध गराउने 4 जुन छ निजी आवास निर्माणको लागि, त्यो निर्माण गर्ने बेलामा हामीले पहिला नै उहाँको घर कुन ठाउँ उहाँले बनाउन लाग्नु भएको छ त्यहाँ चाहिँ प्राविधिक रूपमा सर्वेक्षण गरेर त्यहाँ कुनै किसिमको जोखिम छैन भनिसकेपछि मात्रै हामीले त्यसलाई पुननिर्माणलाई स्वीकृति दिने जस्ता कार्यक्रमहरू हामीले गरिरहेका छौँ।
रोसी गाउँपालिकाले स्थानीय नागरिक समक्ष के कसरी पूर्व सूचनाहरू सम्प्रेषण गरिरहेको छ?
हामीले अहिले के गरेका छौँ भने हाम्रो रोसी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको एउटा सामुदायिक रेडियो आफ्नै छ र हामीले यो बेला चाहिँ विपद जुन बेला हाम्रो यो विपद जोखिम यो प्राधिकरण छ, त्यसपछि यो मौसम विभाग छ, उहाँले प्रक्षेपण गरेर अब चाहिँ बर्सातहरू आउँछ भन्ने खबर आएपछि हामीले रेडियो मार्फत हामीले सबै सूचनाहरू सम्प्रेषण गर्छौँ एउटा. अर्को कुरा हामीले हाम्रो ओडामा हाम्रो आफ्नो मेकानिजम छ, ओडा समितिमा पनि हामीले त्यहाँको सबै जिम्मेवार साथीहरूलाई कर्मचारी साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रमा जानकारी गराउनु भनेर हामीले सूचना दिन्छौँ. त्यसको अलावा हामीसँग रेड क्रस सोसाइटी छ, रेड क्रस सोसाइटीको साथीहरूसँग पनि हामीले इन्फर्मेसन सेयर गरेर उहाँहरूले भ्याएसम्मको लागि सूचना दिने, अब यसरी अलिकति भीषण वर्षा हुँदैछ भन्ने खालको सूचना दिने, त्यो एउटा मेकानिजम छ. भने अर्को मेकानिजम हाम्रो रुसी गाउँपालिकाभित्र तीनवटा प्रहरी चौकीहरू छन्, एउटा इलाका प्रहरी कार्यालय मङ्गलधारमा छ, एउटा प्रहरी चौकी कटुन्जीमा छ, एउटा प्रहरी चौकी खरिपाङ्गोमा छ. यो तीनटा क्षेत्रको प्रहरी साथीहरूले पनि माइकिङ गर्ने कुराहरू उहाँले गर्नुहुन्छ. र विपद परिहाल्दाखेरि हाम्रो रुसी गाउँपालिकाभित्र पर्ने जोखिम अथवा बिपी राजमार्गभित्र पर्ने त्यस्तो जोखिमको कुराहरूलाई तत्काल उद्धार गर्नु पर्यो भने अहिले हामीलाई सशस्त्र प्रहरी बलको एउटा क्याम्प भकुन्डे बेसीमा स्ट्यान्ड बाई छ, त्यसलाई हामीले स्थायी पनि त्यहाँ स्वीकृति ल्याइसकेका छौँ. भने रुसीको वडा नम्बर 9 को मङ्गलटारमा चाहिँ अस्थायी क्याम्प छ सशस्त्र प्रहरी बलको, उहाँहरूले पनि त्यहाँ वरिपरि समुदायहरूलाई पूर्व सूचनाहरू प्रवाह गर्ने, यसरी खोलाको बहावहरू बढ्दैछ, यसरी चाहिँ अब बर्सातहरू बढ्दैछ भन्ने खालको सूचना गाउँ गाउँमा प्रवाह गर्ने हाम्रो मेकानिजम यिनीहरू छन् गणेश.
रुसी गाउँपालिकाभित्र उच्च जोखिममा रहेका ठाउँहरू अथवा गाउँहरू कुन कुन हुन्?
अहिले उच्च जोखिममै रहेको वडा नम्बर 9 को हामीले यो देउराली बलदेव भन्ने बस्ती छ, त्यहाँ चाहिँ तपाईँको प्रत्यक्ष 25 घर दुरी प्रभावित छन्, त्यसलाई स्थानान्तरणको प्रक्रिया हामीले सारिसकेका छौँ. त्यसको लागि भौगोलिक विधहरूको अध्ययनदेखि लिएर एनडिआरआरएमएको तपाईँको स्वीकृतिदेखि सबै चाहिँ आवश्यक पर्ने भएकोले अहिले हामीले त्यहाँको बस्ती स्थानान्तरण चाहिँ कहाँनिर गर्ने भनेर वैकल्पिक ठाउँ खोजेर त्यो ठाउँको पनि हामीले प्रतिवेदन पेश गरेर अहिले एनडिआरआरएमएबाट त्यसलाई अन्तिम स्वीकृतिको चरणमा हामी छौँ. त्यो एउटा जोखिम बस्ती छ. अर्को तपाईँको वडा नम्बर 6 को एउटा टोक्रे डाँडा भन्ने छ, टोक्रे डाँडा छ, त्यो डाँडामा पनि 6 घरदुरीहरू अलिक जोखिममा छ, त्यसलाई पनि हामीले स्थानान्तरणको लागि अन्य कुनै वैकल्पिक ठाउँ छ कि भनेर हामीले सर्वे गरिरहेको छौँ. त्यसको पनि वैकल्पिक ठाउँ भेट्यो भने त्यसलाई पनि हामीले जियोलोजिकल्ली सर्वेहरू गरेर स्थानान्तरण गर्ने क्रममा हामी छौँ. र विशेष गरेर यो जोखिममा रहेको चाहिँ हाम्रो बाढी पहिरोभन्दा अगाडि चाहिँ खोला छेउछाउको बस्ती अलिक बढी जोखिममा थियो, तर त्यो 81 को बाढीले कतिपय बस्तीहरू बगाइसकेपछि त्यहाँको मान्छेहरूले सुरक्षित ठाउँमा आफ्नो स्थानान्तरण गरिसकेको अवस्था छ. त्यही कारणले अब चाहिँ हामीले विशेष गरेर खोला छेउछाउमा त त्यति जोखिम बस्तीहरू अब छैनन्, रुसी खोला छेउछाउ र विशेष गरेर गाउँ बस्तीमा जहाँनिर पहिरोको जोखिम छ, पहिरोले तान्न सक्नेछ, त्यस्तो ठाउँको बस्तीहरूलाई चाहिँ हामीले म्यापिङ गरेर त्यसलाई चाहिँ स्थानान्तरणको प्रक्रियामा छ. र एउटालाई चाहिँ हामीले वडा नम्बर 9 को बलदेव देउराली बस्तीलाई चाहिँ हामीले बजेटको पनि व्यवस्थापन गरेर स्थानान्तरणको प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेका छ. भने अर्को त्यस्तै तपाईँको वडा नम्बर 1-12 त्यस्तो जोखिम बस्तीहरूको पहिचान गरेर अब हामीले तिनीहरूलाई सुरक्षित ठाउँ स्थानान्तरण गर्ने चाहिँ हाम्रो कार्ययोजनामा उल्लेख छ गणेश.
अध्यक्षज्यू, खास गरिकन यहाँले जुन 25 घरदुरी उच्च जोखिममा रहेको कुरा गर्नुभयो, त्यो उच्च जोखिममा रहेका स्थान अथवा ठाउँहरूलाई मध्यनजर गरेर यहाँहरूले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?
अहिले हामीले त बजेटको व्यवस्थापन छ, हामीले लगभग 1 करोड जतिको व्यवस्थापन गरिसकेका छौँ भने स्थानीय र संघीय सरकारको दुइटैको सहयोगमा. अनि अर्को भौगोलिक विदहरूलाई चाहिँ हामीले हायर गरेर त्यो ठाउँको सर्वेक्षण गर्नेदेखि लिएर त्यो ठाउँको जियोलोजिकल्ली रिपोर्टहरू तयार गर्नेदेखि लिएर अब कुन कुन ठाउँमा चाहिँ अबको पछिसम्म पनि त्यहाँ चाहिँ कुनै पनि त्यो विपद अथवा त्यो चाहिँ जोखिम हुँदैन भन्ने ठाउँहरू पहिचान गरेर त्यो पनि तपाईँको उपयुक्त ठाउँ चाहे तपाईँको 25 घरलाई स्थानान्तरण गर्नु भनेपछि त्यही अनुसारको ठाउँहरू पहिचान गरेर चाहिँ हामीले त्यस्तो बस्तीहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया चाहिँ हामीले गरिरहेको छौँ गणेश.
विपदको जोखिम न्यूनीकरण गर्नको लागि रोसी गाउँपालिकाको दीर्घकालीन योजना चाहिँ के छ?
अब हामीले कम्तीमा पनि अबको 20-25 वर्षसम्म हामीलाई लाग्छ 2081 को जत्रो बाढी पहिरो नआउला अथवा बाढी पहिरो त एउटा पाटो छ भने भूकम्प पनि अर्को त्यस्तो विपद निम्त्याउने एउटा प्रकोप हो. त्यस्तोहरूलाई चाहिँ अब हामीले अबको पुननिर्माण गर्दै गर्दाखेरि भूकम्पको दृष्टिकोणले भूकम्प प्रतिरोधी संरचनाहरू बनाउनु पर्यो. भनेपछि तपाईँको बाढी पहिरोको दृष्टिकोणले हेर्ने हो भने हामीले त्यस्तो संरचनाहरू चाहे तपाईँको सार्वजनिक भवनहरू होला, पुल होला, विद्यालय होला, त्यस्तो निर्माण गर्दाखेरि त्यसलाई त्यो बनाउने ठाउँको चाहिँ हामीले भूगर्भ विदहरूलाई अध्ययन गराएर मात्रै बनाउने, भोलि त्यहाँ चाहिँ अलिकति जोखिम छ, यो चाहिँ चाँडै चाहिँ अब यसलाई त्यस्तो बाढी पहिरो आउँदा यो चाहिँ चाँडै नै तपाईँको क्षति हुनसक्छ भन्ने त्यस्तो ठाउँहरू चाहिँ लगभग हामीले यो भूगर्भ विदहरूलाई अध्ययन गरायौँ भने त्यो थाहा हुने रहेछ. त्यही कारणले योभन्दा अगाडि जति पनि पुल पोलेसा बाटोघाटोहरूको निर्माण गऱ्यौँ त्यो चाहिँ अलिकति भूगर्भ विदहरूको अलिकति परामर्श बिना बनाएकी जस्तो हामीले महसुस गरेका छौँ भने अबको त्यस्तो पुननिर्माण गर्दा चाहिँ तपाईँको हरेक किसिमको विपदबाट अलिकति जोगिन सक्ने हिसाबको रेजिलियन्सी भन्छौँ नि हामीले, उत्थानशीलता, कोपिङ क्यापेसिटी भन्छौँ. अर्को चाहिँ त्यो विपद र प्रकोपलाई चाहिँ हामीले कति चाहिँ हामीले त्यसलाई धान्न सक्छौँ त्यो क्षमता चाहिँ तपाईँको समुदायमा पनि हामीले अभिवृद्धि गर्छौँ भने भौतिक पूर्वाधारहरूको निर्माणमा पनि त्यो हिसाबले हामीले प्रतिरोधी भनौँ न, हामीले विपद प्रतिरोधी त्यो संरचनाहरू बनाउनुतिर हामी लागिरहेछौँ।
हामी कार्यक्रमको अन्तिममा छौँ। स्वयं नागरिकले विपदजन्य घटनाक्रमबाट जोगिनको लागि, विपदजन्य घटनाक्रमबाट सजग र सचेत हुनको लागि के कुरामा ध्यान दिनु आवश्यक छ?
सुरुमा त तपाईँको यो विपद आइपर्दाखेरि फर्स्ट रेस्पोन्डर स्थानीय नागरिक नै हुन्, नागरिक आफै सचेत भइदियो भने मलाई लाग्छ कुनै पनि विपदमा हामीले कम क्षति बिहोर्नुपर्छ भन्ने मेरो धारणा हो। किनभने नागरिकहरूले आफ्नो निजी संरचनाहरू निर्माण गर्दा होस् अथवा सार्वजनिक सम्पत्ति संरचनाहरू निर्माण गर्दा होस्, हामीले यो विपदलाई हामीले पहिल्यै पूर्वानुमान गरेर निर्माण गर्यौँ भने, चाहे व्यक्तिको घर होस्, चाहे पुल पुलेसा होस्, चाहे बाटोघाटो निर्माण गर्दा होस्, नागरिक आफै पहिले सचेत भएर अलिकति पूर्वानुमान गरेर चाहिँ त्यस खालको निर्माणतिर लाग्यो भने वास्तविक कम क्षति हुन्छ भन्ने लाग्छ। त्यही कारणले सुरुमा त सचेत नागरिकमा हुनुपर्छ। यो विपद जोखिम सम्बन्धी नागरिकमा सचेतना भइदियो भने मलाई लाग्छ तपाईँको 50% जोखिमहरू र यो विपदको क्षतिहरू न्यूनीकरण आफै हुन्छ भन्ने मलाई लाग्छ। त्यही कारणले हामीले सुरुमा विपद सम्बन्धी सचेतना नागरिक स्तरबाटै अगाडि बढाउनु पर्छ र त्यसमा सरकार भनेको एउटा सहयात्री र आवश्यक पर्दा सहयोग गर्ने निकाय मात्रै बन्नुपर्छ भन्ने मलाई लाग्छ।
हस्, समय र संवादको लागि यहाँलाई धन्यवाद।
गणेश रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद।
अहिले सुन्नुभयो काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका अध्यक्ष दिनेश लामासँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।